أعوذ بالله من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ خاندان وہ اکائی ہے جو بہت سارے افراد جو آپ کے قریب قریب ہوتے ہیں ان سے مل کر شرکت تشکیل پاتا ہے۔ یہ خاندان تشکیل اس لیے دیا گیا کہ بہت سارے مسائل کو یکجا رہ کر حل کیا جائے، جبکہ آج کا ہمارا موضوع خاندان کے مسائل اور ان کا حل ہے، جو کہ اس خاندان کی اصل تشکیل کے برخلاف نظر آتا ہے۔ بہرحال اس موضوع پہ ہم گفتگو کرتے ہیں اپنے مہمانان گرامی سے اور پوچھتے ہیں کہ وہ یہ کیا عوامل ہوئے کہ یہ خاندان مسائل کی طرف گیا، اور اب اس کے کیا حل ہے کہ ہم ان مسائل کو حل کر سکیں۔ ہمارے اس درمیان موجود ہیں مہمانان گرامی مولانا اصغر حسین شہیدی صاحب۔ مولانا اصغر حسین شہیدی صاحب اس خاندانی مسائل کے سلسلے میں تقریباً دو دہائی سے جماعت کے ساتھ منسلک ہیں اور اس مسائل کی طرف ان کی توجہ ہے اور وہ ان کو حل کرنے کے لیے کام کرتے ہیں۔ اور ساتھ ساتھ ہمارے ساتھ آصف دیوجانی صاحب ہیں، تقریباً 10 سال سے وہ بھی اسی ایف آر سی سے منسلک ہیں اور ان مسائل کے حل کے لیے کوشاں ہیں۔ میں پروگرام کا آغاز کروں گا آقائے شہیدی سے سوال کر کے۔ آقا صاحب، میں نے بنیادی ایک نقطہ اٹھایا ہے کہ خاندان ایک ایسی اکائی ہے جو افراد میں مشتمل ہے، اور اس کی تشکیل جو ہے وہ مسائل کے حل کے لیے ہونی چاہیے تھی، نہ کہ مسائل کی طرف جانے کے لیے۔ آپ اس کی طرف کچھ روشنی ڈالیں گے پلیز۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ پروردگار عالم نے انسان کو ایک اجتماعی انسان قرار دیا ہے، ایک موجود جو اجتماع کے ساتھ رہتا ہے، ساتھ مل کے رہتا ہے، اور اپنے لیے ترقی اور تکامل کے مراتب کو وہ طے کرتا ہے۔ ہم جب خاندان کی بات کرتے ہیں تو یقیناً جو امیجٹ خاندان ہیں، جو قرآن اور حدیث میں ہمیں ملتا ہے، وہ میاں اور بیوی ہیں۔ اور پھر جب اس میں ایکسٹینشن ہوتی ہے کہ اس کے اندر کون اور شامل ہو جاتا ہے، تو ظاہر ہے کہ اس میں پھر اولاد بھی شامل ہوتی ہے، والدین بھی شامل ہو جاتے ہیں، پھر عزیز و اقربا بھی اس میں شامل ہوتے ہیں۔ ہم جب دیکھتے ہیں کہ ہر نوجوان بچے اور بچی کے والدین اس بات پر بہت خوشی کے ساتھ، مسرت کے ساتھ کوشاں ہوتے ہیں کہ ہمارے اس نوجوان بیٹا بیٹی کی جو ہے وہ شادی ہو جائے اور ایک خاندان تشکیل دے سکے، یعنی یہ ایک پروردگار کی خوشنودی کا بھی کام ہے، الہی کام ہے، ایک عبادت ہے۔ اس کے لیے بہت ساری حدیثیں بیان کی جاتی ہیں، جس میں سے ایک یہ بھی ہے کہ انسان جب شادی کرتا ہے تو اپنے ایمان کا نصف ایمان اپنا محفوظ کر لیتا ہے۔ ایک اور حدیث میں امیر المومنین سے ہے کہ جو اپنے شادی کرتا ہے وہ اپنے دو تہائی ایمان، 2/3 ایمان کو محفوظ کرتا ہے، اور اب اس کو چاہیے کہ اپنے باقی 1/3 ایمان کی حفاظت کرے، حرام سے بچ کر اور واجبات کو انجام دے کر۔ تو ہم دیکھتے ہیں کہ یہ نہ فقط معاشرتی طور کے اوپر انسان کو بہت بیلنس اور سٹیبل کر دیتا ہے، میچور بناتا ہے، بلکہ جہاں پر یہ دنیاوی فائدے ہمیں ملتے ہیں، اس کے ساتھ ساتھ اس کی معنویت بھی موجود ہے، یعنی انسان کے کردار کے اندر تکامل پیدا ہوتا ہے، اس کی عبادت جو ہے وہ ایک گناہ سے بڑھ کر 70 گناہ ہو جاتی ہے۔ کہ وہ حدیث ہے کہ جس میں رسول اللہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو غیر شادی شدہ ہے اس کو 2 رکعت نماز کا ثواب 2 ہی رکعت ملتا ہے، اور جو شادی شدہ ہوتا ہے اس کو 2 رکعت کا ثواب 70 گنا ملتا ہے، 70 رکعت کے برابر ملتا ہے۔ تو خود یہ مادی پہلو نہیں ہے، یعنی یہ شادی کا مانوی پہلو ہے کہ جس کی طرف توجہ دی گئی ہے۔ یہی ساری چیزیں ہمیں سمجھاتی ہیں کہ شادی صرف دنیاوی فائدے کے لیے اور حیوانی جو غرائز ہیں صرف اس کو پورا کرنے کے لیے نہیں ہے، بلکہ جیسے دنیا کی دوسری چیزیں بھی آخرت کے لیے مددگار ہوتی ہیں، اس میں سے شادی کا جو ایک بندھن ہے، یہ جو رشتہ ہے، یہ آخرت کے کاموں کے لیے اور تکامل کے لیے بہت زیادہ مفید ثابت ہوتا ہے۔ جو ہم مسائل کی ایک بنیاد دیکھتے ہیں، جس بات کو میں سمجھتا ہوں، ہم شادی کے پہلو میں سے جب گھریلو زندگی کو شروعات کرتے ہیں تو اس میں سے اس کا جو معنوی عنصر ہوتا ہے، جو اس کی اسپرچولیٹی ہوتی ہے، وہ اس میں سے ہم مائنس کر دیتے ہیں۔ اگر میں کہوں کہ مائنس کر دیتے ہیں، شاید یہ جملہ لوگ اس کو نہیں صحیح سمجھیں، لیکن میں کہوں گا ہماری توجہ ہی نہیں ہوتی ہے، یعنی ہم اگنورنٹ ہوتے ہیں، اس کی طرف ہماری توجہ نہیں ہے کہ بھائی اس کا ایک معنوی پہلو ہے، اور ہم اس شادی کے ذریعے، وہ لڑکا جس شادی ہوئی ہے، جو لڑکی جس کی شادی ہوئی ہے، اس کے مادی بینیفٹس کے ساتھ معنوی بینیفٹس ہمیں کیا لینے ہیں۔ تو جو ہم صرف مادی عنصر کو رکھتے ہیں، مٹیریلسٹک ہماری اپروچ ہوتی ہے، تو شادی کے ساتھ جتنی اور چیزیں آگے آتی جاتی ہیں، اس میں ہماری صرف مٹیریلسٹک اپروچ بنتی چلی جاتی ہے۔ رشتہ ڈھونڈتے تک مٹیریلسٹک اپروچ ہو جاتی ہے، رشتے جب ہم نبھاتے ہیں، بات ہوتی ہے کہ کیا جہیز ہوگا، نہیں ہوگا، کس طرح سے لڑکی رخصت ہوگی، شادی کیسے ہوگی، ہال کون سا لیا جائے گا، ان تمام چیزوں کو، بلکہ بیشتر چیزوں کو، میں کہوں کہ تمام کو نہیں کہوں، زیادہ اکثر چیزوں کے اندر صرف ہم ہر چیز کا صرف اور صرف مادی پہلو ڈسکس کر رہے ہوتے ہیں، آپس میں ڈسکس کر رہے ہوتے ہیں، کھانا کیسا ہونا چاہیے، فلان کسی نہیں، ہم جو خود، ہم سے مراد ہے یعنی لڑکے اور لڑکی کے جو والدین ہیں، وہ اس پہلو سے نہیں سوچ رہے ہوتے کہ جہاں پر ہم انہیں یہ مادی طور کے اوپر آسانی اور آسائش فراہم کر رہے ہیں، وہاں پر ہم ان کو ایک مانوی پہلو دے رہے ہیں، ایک مانوی گراؤنڈ دے رہے ہیں، جس کے اوپر وہ اپنی تکامل کو آگے بڑھ سکتا ہے۔ یہ پہلو نہ لڑکے اور لڑکی کے ذہن میں ہوتا ہے اور نہ ہی ان کے والدین کے ذہن میں ہوتا ہے۔ تو جب ہم ایک ایسی عبادت، ایک ایسا عمل کہ جو دو پہلوؤں کے اوپر مشتمل ہے، اس میں سے ایک پہلو کو جب ہم مائنس کر دیں گے اور صرف اس کا مادی پہلو رہے گا، یا مادی پہلو کا غلبہ رہے گا، اسی کے اوپر ساری باتیں ہوں گی، اسی میں سب کو ڈسکشن ہوگا، تو ہماری اپروچ شادی کے بعد بھی وہی مادی اپروچ رہ جاتی ہے، اس میں پھر مانویت نظر نہیں آتی ہے۔ لیکن اس کے برعکس، اگر ہم اس مادی پہلو کے ساتھ مانوی پہلو کو مد نظر رکھیں، تو ہماری بہت ساری مشکلات جو ہیں وہ پیدا ہی نہیں ہوں گی، کہ جس کے لیے ہم حل کے لیے ہمیں راستہ سوچنا پڑے کہ ہم حل کیسے کریں۔ ہم اگر ان پہلوؤں کو دیکھیں، اس پر غور فکر کریں، تو ہم وہ مانویت، ہمیں جو ہے مانویت کو حاوی ہونا چاہیے مادی پہلو پہ۔ جب مانویت حاوی ہوگی تو بہت ساری چیزیں مادی ویسے ہی انسان اگنور کرے گا۔ میں سمجھتا ہوں یہ کرکس ہے، یہ بنیاد ہے، یہ روٹس ہیں ہمارے خاندانی مسائل کی ابتدا کے لیے، کہ اس میں سے مانوی پہلو، جو اس کی اسپرچولیٹی ہوتی ہے، وہ اس میں سے مائنس نظر آتی ہے ہمیں۔
آغا صاحب نے بھی ایکسپلین کیا کہ یہ جو خاندان ہے، دراصل اس کی جو تشکیل ہے، یہ مانوی لحاظ سے زیادہ امپورٹنٹ ہے، مادی پہلو اس کے بائی پروڈکٹس ہیں۔ اب لیکن ہم اپنے معاشرے میں دیکھتے ہیں، چونکہ مادی پہلو زیادہ حاوی ہے اور وہ مانوی پہلو اگنورنٹ ہے، لہٰذا یہ مسائل زیادہ آتے ہیں۔ میں آصف دیوجانی صاحب سے درخواست کروں گا کہ وہ کیا پریکٹیکل پرابلمز آپ نے دیکھے ہیں ان 10 سالوں میں جو آپ نے ایف آر سی میں بیٹھ کے کیسز کو دیکھا ہے، وہ کیا پریکٹیکل ایشوز آتے ہیں جس جو ہم کہہ سکتے ہیں کہ یہ وہ مسائل ہیں جو ہماری سوسائٹی کے مسائل ہیں۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ایف آر سی کے اندر بیٹھنے کے بعد بہت ساری چیزیں آپ کو پریکٹیکل نیچر کی نظر آتی ہے، بیکاز ایک مرتبہ ہم ایک چیز کتابوں میں یا اپنے اسکول مٹیریل میں یا دوسری جگہوں پہ پڑھتے ہیں، एक मरतबा आपके सामने जब केसेस चलते हो, और एक दो केसेस नहीं बल्कि दसियों केसेस बल्कि सैकड़ों केसेस के अंदर अगर आप साल साल में बैठे, तो आपको अंदाजा होगा कि हमारे ग्रास रूट के क्या प्रॉब्लम है। हर कम्युनिटी, हर मुल्क के, हर कौम के, हर माशरे के अपने मसाइल होते हैं और वो उसी को एड्रेस करना होता है। मिसाल के तौर पर पाकिस्तान के अंदर आप ले लें तो पाकिस्तान के अंदर मसाइल जो जो केपी में रहने वाले लोग मौजूद हैं उनके मसाइल हो सकता है कुछ कॉमन हो, अलबत्त कुछ मसाइल उनकी स्पेसिफिक कम्युनिटी से रिलेटेड होंगे। उसी तरह इवन कराची में आ जाए तो हमारे जो दूसरी मेमन कम्युनिटी है या बोहरी कम्युनिटी है या दूसरी कम्युनिटीज हैं उनके अपने अपने मसाइल मौजूद हैं जो साथ वो कैरी कर रहे होते हैं, उनके हल तलाश करने की कोशिश कर रहे होते हैं। हमने जब अपने पास ये तमाम काम किए तो कुछ चीज़ें हैं जो हमारी नज़र में आई और वो इस मौके के हिसाब से शेयर करना चाहेंगे। सबसे पहली चीज़ जो नज़र आई, हमारे यहाँ इस वक्त बहुत ज़्यादा फुकदान हो रहा है तरबियत का। अच्छा, ये वो जिम्मेदारी है जो हर कोई सेल कर रहा है। मिसाल के तौर पर पेरेंट ये समझ रहा है कि मैंने अगर स्कूल में बच्चों को भेज दिया है तो तरबियत स्कूल की जिम्मेदारी है, पैसा दे रहा हूँ, किताबें दे रहा हूँ, इस्लामियत पढ़ रहा है, चीज़ें कर रहा है तो स्कूल करके देगा। अच्छा, स्कूल ये समझ रहा है, या स्कूल बहुत से स्कूल तो शायद काबिल भी नहीं है कि तरबियत कर सके, बल्कि तो खुद उनका निसाब या उनकी चीज़ें ऐसी होती है कि वो तरबियत तो क्या करेंगे, वो खराबी पैदा करने के अंदर जो है वो बहुत ज़्यादा कंट्रीब्यूशन कर रहे हैं, सिवाय कि कम्युनिटी स्कूल के कुछ अच्छे स्कूलों के जो ये काम कर रहे हैं, जो वाकई दावा करते हैं। बहुत बड़ा दावा है ये कहना कि हम तरबियत करते हैं, मैं कहता हूँ कोई भी कहता है बहुत बड़ा दावा है। अच्छा, पेरेंट जब बच्चा घर पे आ जाता है उसका पेरेंट कहता है अब वो तरबियत वाला काम सारा काम तो उसने कर लिया, अच्छा होमवर्क करवाने तो क्या करें, तो उसमें भी मेजोरिटी फादर्स जो है वो नहीं करते, वो मदर्स रोल प्ले कर रही होती है या बच्चा खुद कर रहा होता है, तो उसमें भी ए बी सी डी या 1 2 3 वाला मसला तो हल हो जाता है, साइंसेस का मसला तो हल हो जाता है, लेकिन बच्चे की तरबियत वाला उन्मान टच नहीं हो रहा होता। ठीक है, अच्छा उसके बाद आप मदारिस भेजते हैं, मदारिस के बाद भी बहुत लिमिटेड टाइम होता है, वो बात है वो भी उसको एड्रेस नहीं कर पाते, वो भी कुरान पढ़ाने के ऊपर या मसाइल के ऊपर होते हैं, उसमें कुछ चौकों पर बता ये तस्करा हो जाता है, तो एक मसला तरबियत का है। अच्छा, इसकी एक बहुत छोटी सी एग्जाम्पल दूँ, आप चले जाएं आज से 60-70 की दिहाई में, आप लोगों ने बहुत मशहूर जुमला सुना होगा कि जब उस जमाने में माँ बाप शादी किया करते थे तो लड़कियों से क्या करते थे, बेटा तू यहाँ से घर से जा रही है, तेरा जनाजा वहाँ से निकलना चाहिए। तो मकसद क्या होता था कि तूने हर हार्ड अच्छा बुरा सही गलत तूने वहाँ पे बर्दाश्त करना है। अच्छा, अब हम जो केस देखते हैं ना यहाँ पे, वो बच्चियाँ जिनकी शादियाँ जो है वो 2000 के डेकेड के अंदर हुई है, तो वहाँ पे माँ बाप कहते हैं बेटा हार्ड उठाए तो बर्दाश्त नहीं करना, फौरन से घर वापस आ जाना, मगर साथ साथ सोना लेती भी आना साथ। मतलब ये वाकई में आपको बता रहा हूँ, प्रैक्टिकल केसेस में हमने चीजें देखा, यानी एक तरफ कहा जा रहा है कि तुमने हर हर चीज को सही करना है, नाजायज को भी बर्दाश्त करना है, और एक तरफ कहा जा रहा है तुमने जरा भी चीज को बर्दाश्त नहीं। तो तरबियत का पहलू जो है ये वो जगह है जहां पे करना चाहिए। रिस्पॉन्सिबिलिटी किसकी है, पेरेंट की रिस्पॉन्सिबिलिटी है। हम किसी को भी सेल ऑफ करें, स्कूल अपना रोल प्ले करेगा, मदद ना करेगा, लेकिन पेरेंटल रिस्पॉन्सिबिलिटी है। दूसरा मसला ये है कि हमारे यहाँ मेजोरिटी काम जो है ना प्रेशर में किया जाता है, लड़का लड़की बहुत सारे काम खुद नहीं करना चाहते, घर नहीं तोड़ना चाहते, लेकिन प्रेशर, माँ बाप का प्रेशर, दोस्त अहबाब का प्रेशर, बहन भाइयों का प्रेशर, ठीक है, बहुत सारी चीज़ें हैं जो प्रेशर में हो रही होती है, इन्फ्लुएंस हो रही होती है। इंसान लॉजिकल माइंड सेट के साथ सेन मेंटेलिटी के साथ डिसीजन नहीं ले रहा होता, बल्कि प्रेशर डिसीजन ले रहा होता है। तीसरा मसला आता है पर्सनैलिटी ईगो का, हम अनानियत के अंदर बहुत सारे काम कर रहे होते हैं, अब तो जो है मुझे मुफ्त में भी नहीं चाहिए, हमने ऐसे जुमले सुने हैं फारसी में बैठ के, अब तो ये लड़की हमें मुफ्त में भी नहीं चाहिए, ये एक ईगोइक सेंटेंस है जो आपकी बेटी के लिए कोई इस्तेमाल करे तो आपको पसंद नहीं आएगा, मगर जुमले इस तरह के जुमले हम लोग सुन रहे होते हैं, तो एक ईगो का इशू है मेजर। चौथा है फाइनेंशियल स्टेबिलिटी बहुत अहम है, अगर लड़का फाइनेंशियली डिपेंडेंट है तो डेफिनेटली उसकी बीवी ने उस घर में अंदर सफर करना है, तो स्टेबल होना बहुत जरूरी है। और पांचवा, जैसे मैंने कहा कि आपको शोहर को रिस्पॉन्सिबिलिटी लेनी चाहिए कि उसने कौन सा काम करना है, उसकी क्या रिस्पॉन्सिबिलिटीज है। रिस्पॉन्सिबिलिटी से भागना हल नहीं है कि मैं बीच में नहीं पढ़ूंगा, भाई तुम जानो, मेरी माँ जाने, तुम जानो और बच्चे जाने, तो ये वो चीज़ें हैं जिन पे अगर हम लोग काम करें तो काफ़ी हद तक मसाइल को हल कर सकते हैं।
आपकी मैं इजाफा करते हुए चलूँ थोड़ा सा, बहुत अहम नुकात की तरह आसिफ भाई ने इशारा किया, और ये जो आखिरी एक नुकता है जो उन्होंने कहा कि जिम्मेदारी लेना, एक चीज़ ये बहुत अहमियत होती है, क्योंकि हमारे जिसे कहते हैं कि कौम में खोजों में ख़ास तौर पे जल्द शादी का रुझान है, कहते हो बहुत अच्छी चीज़ है, लेकिन जल्द शादी के रुझान के साथ बच्चे को उसी तरह से तरबियत भी होनी चाहिए ताकि वो अपनी रिस्पॉन्सिबिलिटीज को समझ सके। 24 साल का 25 साल का लड़का होता है, उसकी शादी करा देते हैं, ठीक है, लेकिन जब कोई मुश्किल आती है, मसला आता है कोई सास और बहू, बीवी और माँ के दरमियान कोई डिफरेंस ऑफ ओपिनियन आता है तो वो जिम्मेदारी नहीं ले पाता, यानी ये नहीं इसको समझ में आता कि मैं इस मसले को कैसे सॉल्व करूं, वो छोड़ देता है कि तुम जानो और तुम्हारा काम जाने, या इसी तरह की और दूसरी चीजें होती हैं। ये भी हुआ है कि बीमार लड़की बीमार हो गई, माँ के घर छोड़कर आ गया और कहा कि भाई आप जाने, आप इसका इलाज करवाएं, मैं तो खर्चा वर्चा कुछ नहीं कर सकता। यानी वो उसकी जिम्मेदारी नहीं लेता है, ओनरशिप नहीं लेता है, उसको एहसास नहीं करता है कि ये मेरी अब शरीय तौर पे जिम्मेदारी है, कानूनी तौर पे मेरी जिम्मेदारी है, ये औलाद जो है, बच्चे जो पैदा हुए हैं उनका तरबियत करना, उसको पढ़ाना लिखाना, अखराजात की सारी मेरी जिम्मेदारी है, वो इस बात का एहसास नहीं करता। वो ये समझता है कि बस मैं लाया, नहीं हुआ तो मैं वापस कर दूंगा, दूसरी लेकर आ जाऊंगा। ये कोई खेल नहीं है, कोई खिलौना नहीं है। और इस तरह से ये एक जमाना था कि जिस जमाने में अगर लड़की को छोड़ दिया, तलाक दे दी, तो माशरा ये समझता था कि सिर्फ लड़की के अंदर कोई मसला है। लेकिन आप ये यकीन जान लीजिए कि जब लड़के की दूसरी शादी होती है तो लोग पूछने के लिए आते हैं कि भाई ये लड़के की दूसरी शादी हो रही है, इसने तलाक पहली क्यों दी थी, इसकी पहली तलाक क्यों हुई थी, पहला मसला क्यों हुआ था। तो एक जमाने में सिर्फ लड़कियों के बारे में ये शक और शुबे किए जाते थे, आज ऐसा नहीं है, लड़के के बारे में भी होता है। यानी खुद उसका जो कैरेक्टर है डाउटफुल हो जाता है, क्वेश्चनेबल। तो यहां पर एक बहुत अहमियत रखती है कि वालदैन भी अपने जो बेटा है और बेटी है उनको ये एहसास जिम्मेदारी सिखाएं कि जब तुम किसी घर में ब्याह करके गई हो तो वहां पे तुम्हें फिर किस तरह से रहना है, किस तरह से ऊंच नीच को तुम्हें बर्दाश्त करना है, उसको कैसे टैकल करना है। तो बेटियों को भी समझाने की जरूरत है और बेटों को भी। बाज दफा ये होता है कि वालदैन बहू के सामने तो बेटे को जैसे कहते हैं कि कुछ नहीं कहते, लेकिन पीछे से उसको चढ़ा रहे होते हैं। ये जो चीजें होती हैं फिर मसाइल को एग्रीगेट करती हैं, इसे बढ़ाती हैं, सॉल्व करने के जब मसाइल ये उलझने लगते हैं कि जैसे उन्होंने कहा ना कि अनानियत का मसला आ जाता है। अनानियत के मसले में किसी मसले को भी नहीं आना चाहिए। यानी अगर हमारे एक दोस्ती की बिना के ऊपर भी कोई ताल्लुक आते हैं, अगर उसमें अना का मसला आ जाएगा तो दोस्ती जो है वो खतरे में पड़ जाती है। इसी तरह से कोई भी रिलेशन जब होता है, किसी तरह का, चाहे मियाँ बीवी का रिलेशन हो या कोई भी खानदानी रिलेशन हो, उसके अंदर जब अना का पहलू आता है तो वो चीज़ें खराब होती हैं।
हाँ सर, ये जो आपने अनामीन यहाँ पे बताए हैं कि जो अनानियत का मसला है या जो रिस्पॉन्सिबिलिटी लेने का मसला है, ये हम क्यों एक्सपेक्ट करते हैं कि हमारे माशरे में जो अफराद हैं वो जब शादी हो जाएगी तो अचानक ये मेच्योरिटी आ जाएगी? माशरे में क्या ऐसे कोई तरबियती पहलू होने चाहिए या हैं हमारे पास ऐसी एस्पेक्ट्स?
जी बिल्कुल, बहुत अच्छा कहा कि जाहिर है कि ये जैसे इसकी तरफ भी तवज्जो दिए कि तरबियत का पहलू रह जाता है। मैं एक छोटी सी मिसाल देता हूँ, आप शायद अपने अपने घरों में रिफ्लेक्ट कर सकते हैं, सोच सकते हैं। मसलन हम जब अपने छोटे बच्चे को ले जा रहे हैं, 5 साल 7 साल का बच्चा है, बाजार में ले जाते हैं, आप कैसे शॉपिंग करवाते हैं उसको? यानी आप उसको देते हैं बेटा ये शर्ट ले लो, ये कुर्ता शलवार ले लो, ये कलर ले लो, आप उसको दे रहे हैं, या आप उसको पूछते हैं, उसके सामने 2 3 4 चीजें रखते हैं और उससे पूछते हैं बेटा तुम्हें इसमें से कौन सा पसंद है, बेटी तुम इसमें से कौन सी चीज लोगी? यानी एक दफा आप उसको तरबियत दे रहे हैं कि अच्छी चीजों का इंतखाब कैसे किया जाता है। अब अगर उसने किसी मुनासिब चीज का इंतखाब नहीं किया तो आप उसको समझाएंगे कि बेटा देखो इसको पसंद नहीं करोगे कि ये लोगे इसका तो ये फायदा होगा। इसी तरह से ये चीजें बड़े हो जाते हैं। यहां पर ऐसे भी हमारे माशरे मिसालें हैं कि बच्चे जो है वो 30 30 साल के हो गए हैं, लेकिन वालदेन बड़ी खुशी से इस बात को कहते हैं कि जैसा मैं बोलूंगा, जो मैं पहनाऊंगा, जो मैं बोलूंगा, मेरा बच्चा उसी तरह से करेगा। ये तरबियत का फुकदान है। यानी आपने वो लेवल ऑफ कॉन्फिडेंस अपने बच्चे में नहीं मुंतकिल किया कि वो जिम्मेदारी ले सके। तो ये असल में जो तरबियत का हमारा वो रसूलुल्लाह मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से جو حدیث ہے کہ انسان بچے کو جو ہے 7 سال وہ بادشاہ ہے اور 7 سال جو ہے وہ غلام ہے اور 7 سال وہ وزیر ہے، تو یہی وہ تربیت کے پہلو آتے ہیں کہ جہاں پر انسان ان کو تربیت کرتا ہے. جب وہ وزیر کی اس پہ آتا ہے تو کیا عمر اس کی؟ 14 سال کی. 14 سال کے لڑکے لڑکی کو تو ہم اہمیت ہی نہیں دیتے، ہم اس سے کوئی مشورہ کرنا نہیں کرتے، اس لیے کہ ہم نے اس سے پہلے ان کی تربیت نہیں کی ہوتی کہ وہ ہمیں کوئی خاص مشورہ دے سکے. ہم ان کو اندر وہ کانفیڈنس پیدا نہیں کرتے، اس لیے وہ بچے بڑے ہو جاتے ہیں، 25, 30 سال, 35 سال کے بھی ہو جاتے ہیں، لیکن لیول آف کانفیڈنس نہیں آتا. ملٹی نیشنل کمپنیز میں بعض دفعہ کام کر رہے ہوتے ہیں، اپنا کوئی جسے کہتے ہیں کہ کوئی کاروبار بھی کر رہے ہوتے ہیں، لیکن خاندانی چیزوں کے اندر کانفیڈنس نہیں پیدا ہوتا ہے، فیصلہ نہیں کر پاتے ہیں کہ صحیح کیا ہے، غلط کیا، اچھا کیا، برا کیا. تو یہ والدین کی تربیت بالکل شروع سے جب ہے تو اس کے اندر ان کو اختیار دیں، ان کو سکھائیں کہ اچھے برے کی تمیز کیسے کی جائے، بجائے اس کے کہ اسے مچھلی پکڑ پکڑ کے جسے کہتے ہیں اس کو کھلاتے رہیں، اسے مچھلی پکڑنا سکھائیں کہ کیسے اچھی چیز اور بری چیز کے درمیان فرق کیا جاتا ہے. یہ وہ طریقہ کار سے ہے کہ جس کے اندر پھر لڑکا اور لڑکی احساس ذمہ داری کریں گے اپنا.
آصف بھائی، آپ نے ابھی بتایا کہ 70 کی دہائی میں جب رخصت کرتے تھے تو ایک ٹرینڈ، ایک مائنڈ سیٹ ڈفرینٹ تھا، آج 2000 میں ڈفرینٹ ہو گیا. یہ ٹرینڈ چینج کیوں ہوا؟ ہم نے کیا، ہمارے معاشرے میں کیا وہ تبدیلیاں آئی ہیں جس کی وجہ سے یہ ٹرینڈ چینج ہوا؟ دو بڑی تبدیلیاں ہم معاشرے میں دیکھتے ہیں، ایک جو فائنینشیل پوزیشنز چینج ہوئی ہیں معاشرے کی، جس کی وجہ سے خاص طور پہ مڈل ایسٹ کی طرف جو ہمارے لوگ گئے ہیں تو کچھ گھرانوں کی فائنینشیل پوزیشن چینج ہوئی، اور اس نے ایک کمپٹیشن کریٹ کیا اور گھروں کے اندر جو ہے وہ ڈفرینسز پیدا ہونے لگے. ورنہ شاید اس سے پہلے سب برابر میں اپنے ساتھ رہا کرتے تھے، ساتھ اٹھا بیٹھا کرتے تھے، بہت زیادہ ڈفرینسز نہیں ہوتے تھے. دوسرا جو پہلو ہم نے دیکھا اس دور میں وہ یہ کہ معاشرے میں خواتین کا کردار تبدیل ہوا ہے. خاص طور پہ ہماری معاشرہ لڑکیاں جو ہیں وہ زیادہ پڑھی لکھی ہو گئی ہیں، ان کی میچورٹی لیول اس لحاظ سے، ایجوکیشن کے لحاظ سے بہتر ہو گیا ہے. اور تیسرا بھی میں کہہ دوں کہ میڈیا کا ایک رول آیا. آپ اس کو کیسے کنکلوڈ کریں گے؟ ان میں سے کیا عوامل تھے جس نے جو ہے اس ٹرینڈ کو چینج کیا؟
اچھا، یہ جو پہلا آپ نے مٹیریلزم کے حوالے سے بات کی، اس کی بھی جڑیں اگر آپ دیکھیں تو ایسا نہیں ہے کہ ہماری کمیونٹی کوئی پچھلے 2000 کی دہائی کے اندر، بہت سارے لوگوں نے دبئی یا ابراڈ جانا شروع کیا ہے 1980s کے اندر، 1990s کے اندر بھی یہ چیز اس طرح سے نہیں تھی، لیکن ایکچولی جو بنیادیں بوئی گئی ہیں یہ بوئی گئی ہیں میڈیا کے تھرو. اچھا، ہمیں احساس بھی نہیں ہوتا اور یہ کام کر جاتے ہیں. میں بہت چھوٹی سی ایگزامپل دیتا ہوں، اور پچھلے دنوں جب ایک دو جگہ محفل مرسوزہ میں ایک دو جگہ بات ہوئی تو میں نے اس وقت پوچھا بھی تھا کہ وہ جو حضرات یہاں پہ بیٹھے ہوئے ہیں جن کی عمر 40 سے اوپر ہے اور 40 اور 50 کے درمیان ان کے کتنے بچے ہیں؟ اگر آپ پوچھیں گے آج اور اپنے آس پاس پوچھ کے یا دیکھیے گا، اپنے نظروں سے دیکھیے گا، اور اگر آپ دیکھیں گے تو آپ کو دو بہت ہوگا تو 3 بچے ملیں گے، آپ کو 4 بچے بہت کم ملیں گے. جبکہ اگر 90s کے اندر چلے جائیں تو یہ ٹرینڈ آپ کو وہاں پہ آن ایوریج 4 سے 6 بچوں کا ٹرینڈ ہوا کرتا تھا. اچھا، اس کی چینج کہاں سے آئی؟ ہمارا ڈیٹا سینسس کا یہ بتاتا ہے کہ 1919 آنورڈ ڈکلائن آیا ہے ہماری کمیونٹی کے اندر، بڑھنے کی جگہ شرنک ہونی شروع ہو گئی ہے. اس کی ریزن کیا ہے؟ اس کی ریزن وہ بچے دو ہی اچھے کا ایک جو کیمپین سٹارٹ کی تھی گورنمنٹ نے 90s کے اندر، یہ اس کا ہے. ہمیں لگتا ہے یار یہ تو اس کا کوئی اثر نہیں ہے، تو ظاہر ہے وہ اثر جو ہے وہ ساتھ ساتھ کیری ہو رہا ہوتا ہے. تو سب سے پہلا کام جو میڈیا نے کیا وہ یہ کہ وہ گلیمر اور فینٹیسی لے کر آیا. آج اگر آپ میڈیا میں کسی بھی ڈرامے کو دیکھیں تو آپ کو بڑا سا سیٹ نظر آئے گا، بڑی حویلی یا بڑا بنگلہ نظر آئے گا، گاڑی نظر آئے گی، اچھے اچھے کپڑے نظر آئیں گے، نوکر چاکر نظر آئیں گے، اور ساری کی ساری کہانیاں کس کے گرد گھوم رہی ہے؟ ریونج کے گرد، کمپٹیشن کے گرد، ضد کے گرد، اس کو نیچا دکھانے کے لیے، اس سے بدلہ لینے کے لیے، ان تمام چیزیں آپ کو نظر آئے. تو گلیمر اور فینٹیسی یہ دکھا دکھا کے آپ کے ذہن کو آہستہ آہستہ تبدیل کیا جا رہا ہے. کہا جاتا ہے، آپ اگر کسی سے کہیں گے نا، کہیں گے وقت تبدیل ہو گیا ہے. وقت تو ویسا ہی ہے، ہم تبدیل ہو گئے ہیں. ہم الزام وقت کو دیتے ہیں، وقت تبدیل نہیں ہوتا، انسان تبدیل ہوتا ہے. تو مٹیریلزم بھی بیسکلی میڈیا کے تھرو آیا، اور ایک مطلب جب انسان بہت لمیٹڈ چیزوں کے اندر اپنی ضرورت کا پورا کر لیتا تھا، آج انسان بہت کچھ چاہتا ہے اور اس کی وہ خواہش کا پیٹ یا حوث جو ہے وہ پوری نہیں ہو پاتی. تو ایک کام جو میڈیا نے کیا ہے وہ اس مٹیریلزم کو آپ کے اندر بویا ہے. تیسرا کام جو ہے وہ हम रिलेशनशिप्स को रिलेशनशिप की तरह नहीं देखते हैं। मैं मिजान कह रहा होता हूँ कि वो जब शादी हो रही होती तो सब के कह रहे होते हैं आज से ये मेरी बेटी हो, आज से ये मेरा बेटा, लेकिन जैसे ही रुखसती होती नहीं तो सास अपनी पोजीशन लेके खड़ी हो जाती है कि मैंने कहाँ से बाउंसर मारना है और कहाँ से मैंने गुगली करनी है, और बहू अपनी पोजीशन लेके खड़ी होती है कहाँ मैंने छक्का मारना है और कहाँ मैंने जो है वो बॉल को रोकना है। तो मतलब एक एक कॉम्पिटिशन की फ़ा क्रिएट हो जाती है। वो जो आगा साहब ने जैसे इशारा किया कि उसकी रीज़न ये है कि चूंकि मटेरियलिस्टिकली तो बहुत सारे काम कर रहे हैं मगर चूंकि रूह वाला अंसर मौजूद नहीं है या बहुत कम हो गया है और मटेरियलिज्म बहुत हावी हो गई चीज़ों के ऊपर, लिहाजा आपको उसके अंदर चीज़ें नज़र आती हैं और फिर आप ये कहते हैं ये हमारे साथ ऐसा क्यों होगा, ये हमने अपने बच्चे की तरबियत ऐसी तो नहीं की थी। नहीं, ये वाकई रिव्यू करने की जरूरत है कि वाकई हमने किस माहौल में किस माशरे में हम तरबियत कर रहे हैं। दूसरा एक चीज बहुत ज्यादा आपको नजर आएगी, करंट मीडिया पिछले 5 सालों का मीडिया देख लो, किसी भी चैनल को भी देख लें, आप देखिएगा ड्रामों के अंदर पेरेंट्स का और बाप दादाओं का रोल बहुत अंडरमाइनली दिखाया जाता है। यानी दिखाया जाता है ये बिल्कुल एक बेबस किस्म की कोई मखलूक है जिसका कोई घर के अंदर इख्तियार नहीं है, ना कोई चलता है, लोग उसको इग्नोर कर लेते हैं, बच्चा सुनता नहीं है, बेटी सामने से जो जुमला होता है बोल के निकल जाती है, बहू को जो करना करके निकल जाती है और ये कुछ भी नहीं कर सकते। ये कॉन्शियसली आपके जहनों के अंदर डाला जा रहा है और आपका बच्चा जब अपने माँ बाप के साथ जाके बैठता है इसका असर आएगा 5 साल बाद 10 साल के बाद। यानी वो चीज़ें हैं जो आपको देखनी चाहिए जिसके जरिए ये काम हो रहा है। और अगर आप मीडिया का ओवरऑल रोल देखें तो ये मोर डिस्ट्रक्टिव रोल है, लेस कंस्ट्रक्टिव रोल है। बहुत कम ड्रामे ऐसे हैं जिसके अंदर तरबियती उनवान या उसको नज़र आए। एक बात जो बीच में एक प्रोग्राम आता था जियो पे, लिबास के नाम से एक प्ले आता था जो फैमिली लाइफ के गिर्द रोटेट करता था, वो बहुत अच्छा प्रोग्राम था जिसके अंदर प्रैक्टिकल सिनेरियोज़ और बैक्टेरियल सिचुएशन वो दिखाते थे। अच्छा, तो लिबास क्यों था? इसलिए कि कुरान में मियाँ बी को लिबास से तशबीह दी है। और क्यों तशबीह दी है? रिवायत में वजह 3 वजूहात हैं। एक, लिबास ढांपने का काम करता है, मियाँ को चाहिए बीवी के ऐबों को ढांपे और बीवी को चाहिए मियाँ के ऐबों को ढांपे, लिहाजा अपने कमरे के मसले कमरे में हल करें, अपने घर में भी ना लेकर आए, इसको कहेंगे ढांपना। हमारे यहाँ उल्टा काम होता है। दूसरा है जीनत का बाइस है। अच्छा लिबास इंसान की पर्सनैलिटी को 4 चांद लगा देता है, लिहाजा मियाँ बीवी एक दूसरे के लिए जीनत बने, एक दूसरे की रुसवाई का बाइस ना बने, ठीक है। तीसरा काम क्या करता है लिबास? वो ढाल का काम करता है, प्रोटेक्ट करता है। तो अगर मियाँ के को कुछ कहा जा रहा है तो बीवी को चाहिए कि उसको प्रोटेक्ट करें। हाँ, प्रोटेक्ट करने मतलब ये नहीं कि बदतमीजी करें, तरीके से कहे और ये कन्वे करे कि हम मियाँ बीवी का मसला है, हम मियाँ बीवी मिलकर हैंडल करेंगे। ये वो चीज़ें हैं जो मीडिया के जरिए तरबीत दी जानी चाहिए, लेकिन इस तरह की चीज़ें नहीं बताई जाती, डिस्ट्रक्टिव चीज़ें ज़्यादा बताई जाती है और उससे जिसका नतीजा ये निकलता है कि आपको आहिस्ता आहिस्ता गैर महसूस तरीके से 5 साल 10 साल 15 साल के अंदर मीडिया आपके अंदर वो चेंजेस लेके आ जाता है, आपको पता भी नहीं होता और आपकी पर्सनैलिटी और आपकी नस्ल पर वो काम हो रहा होता है।
मैं आपकी बात से जो समझ पाया हूँ वो ये कि आपस में जो रिश्ता है वो नहीं डेवलप हो पा रहा जो होना चाहिए, जिसकी वजह से सारे प्रॉब्लम्स क्रिएट होते हैं। जिसकी एक वजह हम सोसाइटी में ये भी देखते हैं कि हमें ये बताया जाता है कि ये जो रिश्ता है ये कॉम्प्रोमाइज़ का रिश्ता है। ये खुद एक स्लोगन है जो लाया गया है और मैं इससे इत्तेफाक नहीं करता, ये कॉम्प्रोमाइज़ का नहीं है, ये अंडरस्टैंडिंग का रिश्ता है। इसमें जितनी अच्छी अंडरस्टैंडिंग होगी उतना अच्छा रिलेशन बनेगा, ना कि जितना अच्छा कॉम्प्रोमाइज़ होगा, क्योंकि कॉम्प्रोमाइज़ में जो पार्टी कॉम्प्रोमाइज़ कर रही है वो बिलाखिर किसी ना किसी तरह से अपने आप को अंदर एक एग्जॉस्ट हो रही है कि ये मुझे सहना पड़ रहा है, और जिस दिन उसको मौका मिलता है वो फिर उलट के आ जाती है। ये जो प्रॉब्लम्स होती हैं ये सामने आती हैं। मैं आपसे दोबारा सवाल करना चाहता हूँ कि ये जो हम अंडरस्टैंडिंग के गैप्स देखते हैं, आप क्या समझते हैं कि क्या ऐसे मेजर्स हो सकते हैं जिसमें हम इस अंडरस्टैंडिंग के गैप को इम्प्रूव कर सकते हो?
मतलब इसका बहुत ही आसान हल है और अगर हम अपने घरों के अंदर कर लें ये इस काम को तो आपके मेजोरिटी मसाइल हल हो जाएंगे। वो है हमें अपनी हुदूद में जीना होगा, हमें ये सीखना होगा कि हमें अपनी हुदूद में कैसे जीना है। खुदा ने हर इंसान की हद रखी है, मैसे मियाँ का बीवी के ऊपर इख्तियार है और एक हद तक इख्तियार है। हुकूक के ज़ौजैन है वो भी 3 मियाँ के हैं और 2 बीवी के हैं, 2 और 3, ये 5 हुकूक हैं जो मिला के मियाँ बीवी के हुकूक हैं। लेकिन हमारे यहाँ बहुत सारे काम मियाँ या बीवी दीन के नाम के ऊपर, आज़ादी के नाम के ऊपर और स्पेस देने के नाम के ऊपर कर रहे होते हैं जिसका दीन से या उसकी पर्सनल लाइफ से कोई लेना देना होता। तो सबसे चीज़ इंपॉर्टेंट चीज़ जो सीखने की ज़रूरत है ये कि हम अपनी हुदूद में जिए। अच्छा, बीवी अगर आई है तो उसकी बीवी आई है, घर के लिए नौकरानी नहीं आई है। हाँ, वो प्यार से मोहब्बत से इखलाक से जो काम करें आप करवाएंगे तो आउट ऑफ द वे भी जाके करेगी, लेकिन अगर वही काम आप प्रेशर के जरिए, इन्फ्लुएंस के जरिए, जोर जबरदस्ती करके करवाएंगे तो नहीं हो पाएगा। तो माँ बाप को, इन लॉज को, मियाँ बीवी को एक दूसरे के हदूद को समझना होगा, एक दूसरे को स्पेस देना होगा, तो जाके आप ये काम कर सकेंगे। लेकिन अगर आपने नहीं किया ये, तो आज आपके पास जो है वो फैमिली जॉइंट फैमिली का सिस्टम ब्रेक होकर आप इंडिविजुअल इंडिपेंडेंट फैमिली की तरफ जा रहे हैं। कल वो टाइम आएगा कि ये जो इंडिपेंडेंट फैमिली है आपकी, ये जो मियाँ बीवी है, ये भी आपस में एक साथ नहीं रह पाएंगे और ये उन मसाइल का शिकार हो जाएंगे कि जिसके बाद आपके यहाँ डिवोर्स जो इस वक्त कराची में हमारी कम्युनिटी के 7 से 8% के दरमियान है, अमेरिका के अंदर 50% की है, वो जिसके हम ख्वाब देखते हैं जिस माशरे में जाके रहने के, वहाँ 50% की डिवोर्स है और ये इन्हीं मरहल से गुजर के उस हद तक पहुँच चुके हैं कि अब उनके लिए रिवर्स का कोई रास्ता नहीं है। हमारे पास अहले बैत का धर्म मौजूद है, कुरान मौजूद है, मुख्तलिफ ये मदारिस कम्युनिटी ऑर्गेनाइजेशन मौजूद है, हमें चाहिए कि इनसे सबक सीखें, लेसन्स को लर्न करें और जितना इम्प्रूव कर सकते हैं इम्प्रूव करें।
यहाँ पे एक चीज़ मैं इजाफा करते चलूँ कि हम जब बात करते हैं अंडरस्टैंडिंग की, ज़ाहिर है कि ये अंडरस्टैंडिंग कोई ऐसी चीज़ नहीं कि जो आसमान से उतर कर आएगी, हमारे शादी हुई और अंडरस्टैंडिंग आ गई। इसके चंद मराहल है जिसको हम तय कर सकते हैं। एक है शादी से पहले का मरहला, यानी निकाह से पहले का मरहला, कि जब बात पक्की होती है, मंगनी होती है, शरीयत भी इजाज़त देती है कि लड़का और लड़की, यानी जब वालदैन इस बात पर राज़ी हो जाएं कि हाँ हम लड़का लड़की अगर राज़ी हो जाएंगे तो हम शादी कर लेंगे, हमें कोई एतराज़ नहीं है, तो उसके बाद ये इजाज़त है कि लड़का लड़की आपस में बात करें। और हमारे खोजों में तो एक अच्छा ट्रेंड ये भी है कि सीगा पढ़ा दिया जाता है ताकि महरमियत हो जाए, ताकि कोई हराम का कोई शायबा चीज़ भी इसके अंदर ना आए। अब निकाह से पहले, शादी से पहले कुछ चीज़ें लड़का लड़की को आपस में एक दूसरे से पूछना चाहिए, बात करनी चाहिए, इन्हें जहाँ पर ज़रूरत है इस बात की कि हम अपनी औलाद को सिखाएं, समझाएं कि तुम कैसे पूछो, कैसे करो, क्या लड़के से पूछना चाहिए, क्या लड़की से पूछना चाहिए, ताकि ये पता चल सके कि ये मेरी ज़हनी हम आहंगी इससे बनेगी या नहीं बनेगी। मुमकिन है कि दोनों अपनी अपनी जगह पर पढ़े लिखे हों, इबादत गुजार हों, मुत्तकी हों, लेकिन फिक्री तौर पर एक तरह से नहीं सोच सकते हो, साथ नहीं रह सकते हो। तो इसलिए कुछ बातें आपस में पूछना चाहिए। मिसाल के तौर के ऊपर सिर्फ एक मिसाल दे रहा हूं, बहुत सारी चीजें हो सकती हैं कि जैसे अगर लड़की की शादी हुई है मैट्रिक के बाद, इंटर के बाद, तो पूछना चाहिए लड़के को कि क्या तुम्हारा आगे पढ़ने का इरादा है या नहीं। लड़की फर्ज कहते हैं हाँ, वो कहती है भाई मेरे तो है कि मैं कोई प्रोफेशनल उसमें जाऊं, मैं मेडिकल पढ़ूं, मैं इंजीनियरिंग पढ़ूं, मैं कंप्यूटर्स पढ़ूं, मैं आर्ट्स पढ़ूं, मैं टीचिंग की लाइन में जाऊं और आगे पढ़ूं, पीएचडी करूं। और लड़का बरअक्स सोचता है, लड़का कहते हैं नहीं, बस जितना पढ़ा है मैं इससे ज़्यादा अपनी बीवी को नहीं पढ़ाऊंगा कि वो सारा वक्त पढ़ने में लगाएगी और करेगी। ये ज़हनी इख्तलाफ है। खूब, अब आप ये डिस्कस करें आपस में। हो सकता है कि लड़की इस बात पे राजी हो जाए कि ठीक है जितना पढ़ लिया काफ़ी है, अब इसके आगे नहीं पढ़ूंगी और जैसे वो चाहता है उस तरह से करूंगी, या लड़का इस बात के ऊपर एग्री हो जाए कि नहीं ठीक है तुम अपनी पढ़ाई को कंटिन्यू रखो। ये चीज़ें इख्तलाफ आता है। मैं बाज़ दफ़ा मेंबर से भी मिसाल दी है कि एक, ये आज की बात नहीं कर रहा कि कोई अपने अतराफ में देखे, ये बहुत पहले की बात है, तकरीबन शायद 25 साल पहले की बात होगी। एक लड़के ने शादी की, मल्टीनेशनल कंपनी में काम करता था और एक लड़की जो है वो भी किसी अच्छी फर्म में काम करती थी। लड़की ने अपने तौर के ऊपर ये सोचा हुआ था कि जब मेरी शादी हो जाएगी तो मैं छोड़ दूंगी, हालांकि उसने जॉब मैंने ग्रेजुएशन या मास्टर्स किया हुआ था, वो जॉब कर रही थी। और लड़के ने ये सोचा कि अच्छा मैं इतना कमाता हूँ, लड़की बैंक में काम करती है वो इतना कमाती है, हम इतना कमाएंगे और घर इतने में बना लेंगे और ये कर लेंगे, सोच अपने तौर पर सोच रहे। आपस में कम्युनिकेशन नहीं किया, बात करते थे लेकिन इस तरह की बात नहीं की। अब जब शादी हुई, 15 दिन गुजर गए तो शौहर ने पूछा कि भाई क्या तुम ऑफिस ज्वाइन नहीं करोगी? बोला नहीं, मैंने तो रिजाइन कर दिया। रिजाइन क्यों कर दिया? बोला मैंने तो पहले से सोचा हुआ था कि मेरी शादी हो जाएगी, मैं जॉब छोड़ दूंगी। तो शुरू में जब धचका लगा तो थोड़ी सी वो हो गई, उसके बाद फिर सेट हो गया। अभी भी है माशाल्लाह, उनके बच्चे भी हैं, रह भी रहे हैं, सब कुछ है। لیکن صرف بتانے کا مقصد یہ ہے کہ انسان کچھ چیزوں کو پہلے سے بات کرے. ہم کیا ساتھ رہیں گے ساتھ مل کے سارے, دو آپ دو بھائی ہو تین بھائی ہو, کیا ایک ہی گھر میں رہیں گے علیحدہ رہیں گے؟ اس طرح کی باتیں کرنی چاہیے, پوچھنی چاہیے ایک دوسرے سے, مزاج کے بارے کے اندر, کھانے پینے کے بارے کے اندر, اٹھنے بیٹھنے کے بارے کے اندر, تاکہ انسان کو سمجھ میں آئے. جب اس مرحلے سے گزر جاتا ہے, شادی ہو گئی, اب یہ جو پہلا مرحلہ ہے اس میں انسان کتنی انڈرسٹینڈنگ پیدا کر سکتا ہے؟ ایک رف اندازے سے 5%, 10%, 15%, بس اس سے زیادہ نہیں کر سکتا ہے. جب شادی ہو جاتی ہے تو انڈرسٹینڈنگ پھر بھی اس کے پاس کوئی وحی کے طور پہ نازل نہیں ہوگی, بلکہ آپس میں ڈسکس کرنا ہوگا. اور یہ میں آپ کو بتا دوں کہ میاں بیوی سالہ سال آپس میں ساتھ گزار دیتے ہیں, لیکن ان کی آپس میں انڈرسٹینڈنگ نہیں ہوتی ہے. بات چیت ہو رہی ہے, کھا رہے ہیں, پی رہے ہیں, اولاد پیدا ہو رہی ہے, سب کچھ ہے, انڈرسٹینڈنگ نہیں. کیوں؟ انڈرسٹینڈنگ سے مراد نہیں کہ میں نے اپنی بیوی کو اپنی مرضی سمجھا دی یا بیوی نے اپنی خواہشات مجھے سمجھا دی. نہیں, انڈرسٹینڈنگ کا مقصد یہ ہے کہ ہم ایک دوسرے کے مزاج کو سمجھیں اور دیکھیں کہ ہر مسئلے کا حل کیسے نکلے گا. ہو سکتا ہے کہ اس میں بیوی کی رائے بہتر ہو, ہو سکتا ہے کہ شوہر کی رائے بہتر ہو, ہو سکتا ہے کہ دونوں کی رائے سے ایک تیسری بہتر رائے آئے, ہو سکتا ہے کہ کسی رائے میں اختلاف رہے, کہیں کہ چلو ہم اپنے بڑوں سے مشورہ کرتے ہیں, کسی سے ہم مشورہ کرتے ہیں. یہ ہوتا ہے انڈرسٹینڈنگ پیدا کرنے کا طریقہ, زبردستی سے نہیں ہوتی ہے. خواہشات کا اظہار کر کے انڈرسٹینڈنگ پیدا نہیں ہو جاتی ہے. ہم سمجھتے ہیں کہ شادی ہو گئی انڈرسٹینڈنگ پیدا ہو گئی, نہیں, ایسا نہیں ہے. ہمیں آہستہ آہستہ ایک دوسرے کے ساتھ چیزوں کو سمجھتے ہوئے, مزاج کو سمجھتے ہوئے, اور جو بھی زاہد بھائی نے بات کی تھی, یہ ذہن سے نکالے کہ ہم کمپرومائز, کوئی کمپرومائز نہیں بھائی. آپ سے کسی نے زبردستی نہیں کہا شادی کرو, لڑکی کو زبردستی نہیں کہا کہ تم شادی کرو, لڑکے کو کسی نے کہا زبردستی شادی کرو, بڑی خوشی کے ساتھ, بڑے شوق کے ساتھ, جسے کہتے ہیں کہ شادی کے لیے تیار تھے. تو پھر کون سا کمپرومائز؟ یہ کس کو دھوکہ دے رہا ہے؟ اپنے آپ کو دھوکہ دے رہا ہے, خاندان والوں کو دھوکہ دے رہا ہے, کسی اور کو, کسی کو دھوکہ دے. یہ رشتہ ہے محبت کا, یہ رشتہ ہے اخلاق کا. انسان جب زندگی میں چیلنجز دیکھتا ہے, مشکلات دیکھتا ہے, تو اس کا دامن جو ہے اخلاقی پہلو سے ہٹ جاتا ہے, دور ہو جاتا ہے, ذمہ داری ہٹا لیتا ہے, اور بس یہ کہتا ہے کہ اب تو میں اس لڑکی سے بیزار ہوں, یا لڑکی یہ کہتی ہے کہ نہیں, میں تو اس آدمی کے ساتھ رہ ہی نہیں سکتی ہوں. آپ کو یہ سن کر شاید حیرت ہو کہ جو بھی انہوں نے سٹیٹس بتائے آصف بھائی نے, کہ امریکہ میں 50% یا اس سے زیادہ طلاق کا ریشو ہے. یہ وہ طلاقیں ہیں کہ جو پہلی دفعہ کے اندر ہوتی ہیں, یعنی فرسٹ میرج کے اندر ہے. سیکنڈ میرج جو ہوتی ہے وہ تو شاید 70% 80% ہے جس کے اندر ہوتا ہے, ٹھیک ہے نا. اچھا, جب یہ جب وہاں پر بھی یہ ڈائیورس کے لیے کیس جاتا ہے, ہمارے پاس تو لوگ آتے ہیں آج اپلیکیشن دیتے ہیں اور کہتے ہیں کہ بس کل مجھے ڈائیورس مل جائے, بس اب تو میں جان چھوڑا لوں, ختم کر لوں. یعنی جتنی جلدی طلاق نکاح کے اندر نہیں دکھاتے, اس سے کئی گنا زیادہ طلاق دینے میں دکھاتے ہیں. امریکہ کے اندر بھی طریقہ کار ہے, جب آپ فائل کرتے ہیں اپنا کیس کورٹ کے اندر, تو یہ جاتا ہے فیملی کورٹ کے اندر. اگر اولاد نہیں ہوتی ہے تو بھی اس کیس کو کم سے کم 4 سے 6 مہینے لگتے ہیں طلاق ہونے کے لیے امریکہ میں. اور اگر اولاد ہوتی ہے, اگر بچہ ہے, ایک یا اس سے زیادہ بچے ہیں, تو یہ فیملی کورٹ جو ہے ان میاں بیوی کو 2 سال تک لٹکاتا ہے, 2 سال تک, اور ان کی کاؤنسلنگ ہوتی رہتی ہے, کاؤنسلنگ ہوتی رہتی ہے کہ بھائی تم گھر منا لو, رہ لو, تمہارے بچے ہیں. ہمارے پاس اگر ہم انہیں 4 دفعہ بلاتے ہیں کاؤنسلنگ کے لیے, تو لوگ کہتے ہیں کہ جماعت کیس لمبا دیتی ہے, ہمارے مسئلے کو حل نہیں کرتی ہے, یہ لڑکی کا سائڈ لیتی ہے, لڑکے کا سائڈ لیتی ہے. امریکہ کے اندر 2 سال تک, البتہ میرے حساب سے وہ بھی بہت زیادہ ہے, ٹھیک ہے, لیکن میں صرف سمجھا رہا ہوں کہ جب ہم بہت ساری چیزیں وہاں سے ترقی لے رہے ہوتے ہیں تو وہاں سے ہی دیکھیں کہ اس طرح سے. وہاں پہ ایسا نہیں کہ میں طلاق کے لیے کوئی لڑکی گئی کہ مجھے خلا چاہیے اور اس کو فوراً دہا جاؤ خلا ہو گئی, نہیں, ایسا نہیں ہوتا ہے. بٹھاتے ہیں, سمجھاتے ہیں, کاؤنسلنگ ہوتی ہے. हत्ता बच्चों की काउंसलिंग होती है, बच्चे बड़े हैं तो उनकी भी काउंसलिंग होगी कि तुम माँ तुम्हारी कैसे तुम्हें ट्रीट करती है, बाप तुम्हें कैसे ट्रीट करता है, और हम ये चाहते हैं कि फौरन जुदा हो जाए। इस्लाम ये नहीं कहता है, इस्लाम कहता है कि आप रिकंसिलेशन की तरफ जाएं, और जमात की भी जो फैमिली रिलेशन कमेटी की जो बुनियाद रखी गई है उसका जो मकसद, एक अहम मकसद है, उसमें से एक यही है कि हम खानदानी निज़ाम को स्ट्रेंथन करें, उसे तकवीत दें, उसे कवि बनाएं, ताकि ये माशरा बेहतर अंदाज से चल सके।
अच्छा, ये जो आगा शहीदी ने कहा उसमें दो बातें सिर्फ ऐड कर दूं। एक तो कि इवन इंडिया के अंदर अब कम से कम 6 महीने का टाइम होता है, 6 महीने पर तो इंडिया में भी तलाक नहीं होता, यानी कोर्ट में अप्लाई करने का कोर्ट 6 महीने का टाइम एटलीस्ट लेती है इंडिया में। एक दूसरा एक बहुत हसास बात है और जिसका शायद हम लोग को पता नहीं अंदाज़ा होता है या नहीं होता जब हम मामलात के अंदर इन्वॉल्व होते हैं। तो मिसाल के तौर पर मियाँ बीवी का मसला चल रहा है और कोई एक अपने जहन में सोच के बैठा हुआ है मैंने इस घर को नहीं बनने देना, ठीक है, या कोई मशवरा लेने आता है और उसको ऐसा मशवरा दिया जाता है जो घर बनाने की जगह तबाही की तरफ लेके जाता है या ख़राब होने के लेके जाता है। ये बहुत हसास मामला है, गोया ये इस तरह है कि आप अपना हिस्सा डाल रहे हैं चाहे उस घर के बनाने के अंदर या बिगाड़ने के अंदर। बहुत हसासियत के साथ किसी को मशवरा दे, बहुत सोच समझ के किसी को मशवरा दे, बिकॉज आपके चंद लफ्ज़ों से वो घर बन भी सकता है और आपके चंद लफ्ज़ों से वो घर टूट भी सकता है। अच्छा, हम में से कामिल कोई भी नहीं है। मिसाल लड़का कहता है मेरी बीवी ने ये किया, ऐसा किया, ये शिकायत है, ये शिकायत है, तो बजाय इसके को ये कहा जाए हाँ ठीक है देखो तुम तो बिल्कुल सही हो, तुम तो इतने अच्छे हो, तुमने वो ऐसा करिए, तो उसकी जगह उसको ये बताया जाए कि भाई तेरे अंदर भी तो ये चीज़ें हैं जो वो बर्दाश्त कर रही है, फिर ताली तो दो हाथ से बजेगी, परफेक्ट तो हम में से कोई भी नहीं है सिवाय 14 मासूमीन की, ठीक है। तो बहुत सारे मसाइल आपके हल हो सकते हैं, तो मशवरा देने से पहले रखें, बिकॉज फिर ये सारे मामला जाएंगे। एक दफ़ा एक आलिम हमारे साथ बैठे थे एफआरसी में, तो उन्होंने कहा कि कयामत के दिन जो नामा अमाल रखा जाएगा तो कहा जाएगा तेरे हाथ में 200 कत्ल रखे हुए हैं। बोले 200 कत्ल मैंने दुनिया में मक्खी से कमी मारी, 200 तक कहाँ से आ गए? तो क्या बताया जाएगा तूने फलां को ये बोला था, उसने फलानों को ये बोला, उसका झगड़ा हुआ, उसमें छुड़ी चल गई, ठीक है। एक दूसरा, इन चीज़ों के असरात खानदानों तक नहीं जाते, नस्लों तक जाते हैं। ये बात याद रखें, जो शहीदी साहब ने बच्चों वाली बात कही, जिस वजह से वो डिले करते हैं कि आज अल्लाह ना करे कोई तलाक होती है कि जिसके अंदर बच्चे मौजूद हैं, तो बच्चा अपने साथ इन चीज़ों को कैरी करेगा, वो एहसास कमतरी को कैरी करेगा, चीज़ों को कैरी करेगा, फिर वो शादी करेगा तो वो जो कमियाँ उसकी थी वो लेके चल रहा होगा और पता नहीं कितनी नस्लों में जाके वो चीज़ें सही होंगी। तो बहुत हसास मामला है और बहुत समझदारी के साथ मशवरा देना चाहिए, और अगर आप समझें कि आप अहल नहीं है मशवरा देने के लिए, तो बेहतर है कि किसी अच्छे सोर्स की तरफ उसको रेफर कर दें, राधा दिन के ऐसा मशवरा दें कि वो घर उल्टा ख़राब हो जाए।
आप साहब ने बताया कि शादी से पहले मुलाकात होनी चाहिए और गुफ्तगू होनी चाहिए, फिर साथ साथ बाद के वाक़ात बताया, उसमें पता चलता है कि शादी के कई सालों तक भी वो अंडरस्टैंडिंग नहीं बन पाती। इसका मतलब है कि हमारे यहाँ पर गुफ्तगू करने का कोई ट्रेंड नहीं है, कोई रिवाज नहीं है। इस यानी जो मियाँ बीवी एक घर में कई सालों तक रहते हैं वो एक दोस्ती के अमल की तरफ नहीं जा पाते। अच्छा, और दूसरा एक चीज़ जो देखी गई है कि वो जो अंडरस्टैंडिंग ना होने की वजह से छोटी छोटी चीज़ों की वजह से मिस अंडरस्टैंडिंग्स क्रिएट हो जाती हैं। अब इस मिस अंडरस्टैंडिंग्स को कैसे हल किया जाए अपनी ज़िंदगियों में?
बहुत इसमें ये इम्पोर्टेंट चीज़ है, आम तौर पर जब मियाँ बीवी आपस में गुफ्तगू करते हैं ना, तो जहाँ मियाँ को मौका लगता है कि मैं अपनी अपनी बात मनवा लूँ, वो बीवी से मनवाता है, और जब बीवी को मौका लगता है कि मैं अपनी बात मनवा लूँगी, तो वो अपनी मियाँ से अपनी बात मनवाती है, बजाय इसके कि वो अपनी बातों के अंदर अंडरस्टैंडिंग भी पैदा हो, यानी दोनों उस पर इत्तेफाक कर रहे हों, चाहे एक कम हो एक ज़्यादा हो, ठीक है, लेकिन कोशिश ये करते हैं कि सामने वाले को मुरव्वत में फंसा के या मोहब्बत में फंसा के किसी तरह से अपनी बात मनवा लें, अंडरस्टैंडिंग ना पैदा करें। अच्छा, दूसरी चीज़ ये है, इसी के साथ जो जुड़ा हुआ हिस्सा है, क्योंकि अंडरस्टैंडिंग नहीं है तो फिर छोटी छोटी सी बातों को लेकर जो है वो मिसअंडरस्टैंडिंग्स हो जाती हैं। किसी चीज़ के ऊपर शक हो जाना, किसी चीज़ के ऊपर एक किसी के ऊपर क्रिटिसाइज करा ज़रा सा, उसके ऊपर जो है वो मिसअंडरस्टैंडिंग हो जाती है। मिसअंडरस्टैंडिंग किसी भी रिलेशन में, चाहे वो मियाँ बीवी का रिलेशन हो, दोस्ती का रिलेशन हो, कारोबार का रिलेशन हो, दो इंसानों का रिलेशन हो, उसके अंदर यह है, मिसअंडरस्टैंडिंग का तरीका यही है कि इंसान एक दफ़ा अपना जो परसेप्शन है, अपना जो ख्याल है, उसको फेलन साफ करे और सामने वाले से पूछे कि भाई ये तुमने जो بات کی ہے یہ کیوں کیا تھا، یہ کس لیے کیا تھا؟ آپ کہیں گے سامنے والا تو مکر جائے گا، جھوٹ بول دے گا، جھوٹ بولے گا نا، بولنے نہ، اس کی اس بات کو قبول کرنا ہے، یہ میں نہیں بول رہا، یہ رسول اللہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں. ان سے کسی نے آ کر پوچھا کہ رسول اللہ، کسی نے آ کر ان کے سامنے شکایت کی کہ فلان شخص جو ہے مجھے پتا چلا کہ اس نے میرے بارے میں یہ برائی کی، لیکن جب میں نے اس سے معلوم کیا تو اس نے کہا کہ نہیں میں تمہاری برائی نہیں کی، جبکہ مجھے اس بات کا یقین ہے، یعنی جو مجھے یہ خبر پہنچانے والا ہے وہ میرے نزدیک بہت مطمئن ہے. لیکن رسول اللہ نے کیا فرمایا؟ کہا جو وہ بول رہا ہے، مومن کی نشانی یہ ہے کہ جب دوسرا مومن اس کے سامنے کسی بات کا اعتراف کرے کہ بھئی یہ میں نے کام کیا ہے، یہ میں نے کام نہیں کیا ہے، تو اس کی بات کو سچ سمجھنا جو ہے یہ مومن کے اوپر ذمہ داری آ جاتی ہے. یہ تو کسی بھی مومن کی بات ہے. ہم جب بات کرتے ہیں میاں بیوی، یہ تو وہ مومن اور مومنہ کا وہ نزدیکی رشتہ ہے کہ اگر شوہر کسی بات کو کہہ رہا ہے تو بیوی کو اس بات کو قبول کرنا چاہیے، اور اگر بیوی کسی بات کو کہہ رہی ہے تو اسی طرح سے شوہر کو قبول کرنا چاہیے. بعض دفعہ جب خاندان کے دوسرے افراد باتیں کر رہے ہوتے ہیں، ماں ہے یا باپ ہے، ساس ہے، سسر ہے، بہن بھائی، بعض دفعہ وہ لوگ اس کے اندر کوئی ایسی بات کرتے ہیں جس سے شوہر کے دل میں کوئی ڈاؤٹ پیدا ہو جاتا ہے، مس انڈرسٹینڈنگ پیدا ہو جاتی ہے. یہاں پر اللہ نے شوہر کے اوپر یہ ذمہ داری رکھی ہے، بیوی کے اوپر ذمہ داری رکھی ہے کہ وہ آپس کے ریلیشن کو سب سے مضبوط اور مستحکم کرے. جس نے جو بات بھی کہی ہے وہ میرے ماں باپ ہیں، میرے بہن بھائی ہیں اپنی جگہ پر، لیکن بیوی میری شرعی ذمہ داری بھی ہے، میری قانونی ذمہ داری بھی ہے، میری اخلاقی ذمہ داری بھی ہے. اب مجھے اگر اس نے کوئی غلط بات کی ہے تو بھی وہاں پر اس کو نصیحت کرنا میری ذمہ داری ہے، اور اگر اس نے غلط بات نہیں کیا، وہ کہتی ہے کہ یہ بات میں نے نہیں کی ایسی، تو اس کی بات کو قبول کرنا بھی میری ذمہ داری ہے. یعنی میں یہ کہوں کہ نہیں، میں اپنی ماں کی بات کو، میں اپنی باپ کی بات کو قبول کروں گا اور اپنی بیوی کی بات کو قبول نہیں کروں گا. کیوں نہیں کروں گا؟ اس لیے کہ وہ تو باہر سے آئی ہے شادی ہو کر. بھائی باہر سے آئی تھی، لیکن آج اس کا تعلق شرعی طور پر، قانونی طور پر تم پر زیادہ ہے بنسبت اس کے تمہارے دوسرے رشتہ داروں کے. تو اس بات کو، یہ وہ چیزیں ہیں ریلیشن، کہ جب انسان ایک دوسرے سے، جو ہم گجراتی میں کہتے ہیں کہ ایک دوسرے سے خلاصہ کر لے، ایک دوسرے کو ڈسکس کر لے کہ بھائی یہ بات میں نے اس لیے کی تھی، تو یہ مسئلہ حل ہو جائے گا.
ہم یہ بھی دیکھتے ہیں کہ پرسنالٹی ٹریٹس ہوتے ہیں انسان کے جو اس وقت کریٹ ہوتے ہیں، اور اپنی پازیٹیوٹی اور نیگیٹیوٹی کریٹ کرتے ہیں، اور یہ امپیکٹ کرتے ہیں اس پہ آپس کی انڈرسٹینڈنگ میں، مس انڈرسٹینڈنگ میں، ان ساری سچویشن میں. ان پرسنالٹی ٹریٹس کے کچھ بارے میں تھوڑا سا بیان کریں، کیسے وہ پازیٹیولی نیگیٹیولی امپیکٹ کرتے ہیں.
کچھ ٹریٹس ایسے ہوتے ہیں، کچھ خوبیاں ایسی ہوتی ہیں اگر انسان کے اندر موجود ہو، بعض اوقات نیچرلی موجود ہوتی ہے، ان کو نرش تھوڑا سا کرنا پڑتا ہے، گرو کرنا پڑتا ہے. کچھ ٹریٹس ایسی ہوتی جو انسان کے اندر نیچرلی نہیں آ رہی ہوتی، لیکن وہ وقت گزرنے کے ساتھ ساتھ، لوگوں کو دیکھنے کے ساتھ ساتھ چیزوں کو اڈاپٹ کر جاتا ہے. یہ ایک بہت بڑی خصوصیت ہے جو خدا نے انسان میں اشرف المخلوقات ہونے کی بنیاد پہ رکھی ہے. ہر جانور دوسرے جانور کے ٹریٹس کو اڈاپٹ نہیں کر پاتا، لیکن انسان وہ مخلوق ہے کہ چھ انسانوں کو دیکھتا ہے، چھ الگ الگ خوبیاں دیکھتا ہے، اور چھ کی چھ خوبیوں کو اپنے اندر اپنانے کی صلاحیت رکھتا ہے. یہ وہ صلاحیت ہے جو موجود ہے انسان کے اندر. لہذا سب سے پہلی جو کوشش ہونی چاہیے کہ انسان ایک تو ایجوکیٹڈ ہو. اچھا، ایجوکیٹنگ مطلب 1, 2, 3 اور اے بی سی والا معاملہ نہیں ہے. مقصد ہے کہ وہ انسان سمجھدار ہو، تربیت یافتہ ہو، اس کو احساس ہونا چاہیے. اچھا، ایک آدمی 50 سال کی عمر میں آ کے بھی جو ہے وہ غصے سے مسئلے کو ہینڈل کرتا ہے، چاہے وہ ایم بی اے کیا ہوا ہے، چاہے وہ سی اے کیا ہوا، اور اس کے مقابلے میں ایک آدمی ہے کہ جو 30 سال کا ہے اور جو ہے وہ 30 سال میں بھی سلجھ کے، سمجھ کے، ٹھنڈے مزاج کے ساتھ ہینڈل کرتا ہے. میں اس ایجوکیشن کی بات کر رہا ہوں کہ وہ مسئلے کو سمجھ سکے اور چیزوں کو حل کر سکے. زیرو ریئیکشن پالیسی ہم کہتے ہیں، اگر فیملی لائف میں سکسیزفل ہونا ہے تو آپ کو زیرو ریئیکشن پالیسی اپنی زندگی میں لانی ہوگی. کسی بھی چیز پہ ریئیکٹ نہ کریں، کتنا ہی بڑے سے بڑا مسئلہ کیوں نہیں ہو. ہمیشہ سچویشن کو ڈیفیوز کریں. ڈیفیوز ہونے کے بعد آہستہ آہستہ ایک 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 کر کے الگ الگ بٹھا کے مسئلے کو ڈسکس کریں اور کنفرنٹیشن ماحول نہ بننے دیں. ان کو اس کا موقف سمجھائیں, اس کو اس کا موقف سمجھائیں اور مسئلے کو, اور پھر مل جل کے آئس کریم کھا لیں, باہر لے کے گھومنے چلے جائیں, کسی طرح سچویشن کیا جائے. یہ سب سے بہترین طریقہ ہے سچویشن ہینڈلنگ کا. تو ایجوکیٹڈ سے مطلب یہ کہ وہ کام ہو سکے.
ہمارے درمیان والنٹیئرس کھڑے ہوئے ہیں, کوئی اگر کوئی سوال کرنا چاہے تو کاغذ پہ لکھ کے بھیجے تاکہ ہم اس کو شامل کر سکیں پروگرام کے اندر.
دوسرا ٹریٹ جو بہت ضروری ہے, جس میں جس کا پہلے کے اندر جس کا افیکٹ آ گیا کہ اب ایجوکیٹڈ تو کام اور کمپوز ہونا چاہیے. انسان کو پرسکون طریقے سے ہینڈل کرنا چاہیے چاہے اس کے اندر طوفان برپا ہو. لہٰذا جب انسان آفس سے آئے اور بہت آج برا دن گزرا ہو اور ڈانٹ بھی پڑی ہو اور مسئلے مسائل بھی ہو, وارننگ لیٹر بھی ایشو ہو گیا ہو, مگر ان مسائل کو کبھی بھی اپنے گھر کے اندر نہ رکھے جائیں. ہم کہتے ہیں کہ گھنٹی بجانے کے ساتھ جو آپ کے پائیدان ہیں نا, وہیں پہ ان مسئلے کو ڈال کے گٹھی ڈال کے وہاں چلے جائیں اور گھر میں اتنے خوشی سے آرام سے رہیں کہ جیسے آج تو بہت اچھا دن گزرا ہے. بیکاز ان مسائل کو اندر لے جانے سے اندر کا ماحول بھی خراب ہوگا. تو یہ بہت بڑی ذمہ داری ہے جو آدمی کی ایز لیڈر آف دا ہاؤس جو ہے وہ نبھانے ضروری ہے. تیسرا, جیسے میں نے کہا کہ فائنینشلی سسٹینڈ ہونا چاہیے. پازیٹیو کوشش کرنی چاہیے کہ انسان اچھے سے پڑھ لکھے, ہنر مند ہو اور اپنے خاندان کی کفالت کر سکے. چوتھا ٹریٹ جو بہت امپورٹنٹ ہے اور خاص طور پر شوہر کے لیے امپورٹنٹ ہے, وہ یہ کہ ڈیسیجن میکنگ اسٹرانگ ہونی چاہیے. ویک ڈیسیجن میکر ہمیشہ مسئلے کریٹ کرے گا اپنی وائف کے لیے بھی, اپنے بچوں کے لیے بھی اور پیچھے لوگوں کے لیے. اس لیے کہ اگر آپ ڈیسیجن نہیں لیں گے تو کوئی نہ کوئی ڈیسیجن لے رہا ہوگا, اور جو ڈیسیجن لے رہا ہوگا اس کی ڈیسیجن لینے کی پوزیشن نہیں ہوگی. لہذا اگر انسان ویک ڈیسیجن میکر ہے تو اگر وہ نہیں بولے گا تو اس کی ماں بولے گی, ماں نہیں بولے گی تو اس کا باپ بولے گا, نہیں ہوگا تو اس کی بہن بولے گی, کہیں نہ کہیں سے فیصلے آئیں گے. ٹھیک ہے, تو آپ نے اچھا ڈیسیجن میکر بننا ہے اور اسٹرانگ ڈیسیجن میکنگ ہونی چاہیے, چیزوں کو سمجھنا چاہیے, اینالائز کرنا چاہیے اور اچھے سے ڈیسیجنس کو لینا چاہیے. اچھا, اس کے بعد رائٹس اینڈ رسپانسبلٹیز کو بیلنس کرنا چاہیے آدمی کو. بہت سارے لوگ ایسا کرتے ہیں کہ اپنے گھروں کے اندر جو ہے کچن میں جا کے جو ہے پانی بھی نہیں پیتے ہیں, اور بعض لوگ ایسے ہوتے ہیں کہ کافی پارٹیسپیٹ کرتے ہیں, بلکہ بیوی بھی اس کے ساتھ پارٹیسپیٹ کرتی ہوتی ہے, اس کی جگہ جا کے سبزی بھی لے رہی ہوتی ہے مثال کے طور پر, کام کر رہی ہوتی ہے, یا میاں اس کے ساتھ مل کے کام کر رہا ہوتا ہے. تو رائٹس اینڈ رسپانسبلٹی بیلنس کر کے چلنا چاہیے, صرف یہ نہ کہیں کہ ہمارا رائٹ ہے, بلکہ کچھ رسپانسبلٹی جو ہم نے ساتھ ادا کرنی ہے. یہ ایٹیٹیوڈ پورا ڈیولپ کرتا ہے, جو ٹریٹس ہیں یہ ایٹیٹیوڈ ڈیولپ کرتے ہیں انسان کا. اس کے بعد لاجیکل اور ان بائس ہونا چاہیے. کسی بھی ایک طرف کا ویو پوائنٹ سن کے پرسیپشن ڈیولپ کے بیس کے اوپر ڈیسیجن نہیں لے لینی چاہیے کہ اچھا یہ تو صحیح بول رہا ہوگا یا صحیح بول رہی ہوگی, بلکہ دونوں طرف سے باتوں کو سننا چاہیے الگ الگ, اور پھر اسیس کرنا چاہیے, اینالائز کرنا چاہیے, اور پھر طریقے سے بجائے اس کے کہ کنفرنٹیشن کا ماحول کریٹ کیا جائے, اس کو لاجیکلی اسیس کر کے اس کو حل کرنے کی طرف جانا چاہیے. پارٹیسپیٹیو بیہیویئر ہونا چاہیے ہسبینڈس کا, خاص طور پر ہم لوگ ہمارے یہاں آگر شہید یہاں بیٹھے ہیں, ماشاء اللہ چیئرمین ایجوکیشن بورڈ بھی رہے ہیں پچھلے ٹینیور میں, یہ آپ کو بتائیں گے کہ جب ہمارے یہاں گرلس اسکول کا کانوکیشن ہوتا ہے اسکول کا, تو ماشاء اللہ ماؤں کی کافی تعداد موجود ہوتی ہے. البتہ جب بوائز کا کانوکیشن ہوتا ہے تو فادر کی تعداد اتنی نہیں ہوتی, لہٰذا وہ سمجھتے ہیں سارا کا سارا ذمہ داری ہم نے نا ان کی ماؤں کے اوپر ڈال دیا, تم جاؤ میرا کیا کام ہے وہاں جانے کا, نہیں تمہارا بچہ ہے تو تمہاری رسپانسبلٹی ایکولی بنتی ہے. تو پارٹیسپیٹیو رول ہونا چاہیے رادر دین کے دینا کہ ہم وری سیل آف کریں. بیسک شریعہ کی نالج ہونی ہے, حقوق زوجین کا پتہ ہونا چاہیے, مسائل کا پتہ ہونا چاہیے, عورت کے ساتھ کیا کس طرح سے بیہیویئر کیا جا سکتا ہے یا میاں کے ساتھ کس طرح کے جو ہے سلوک رکھنا چاہیے, تمام چیزوں کا بنیادی چیزوں کا پتہ ہونا چاہیے. اور کوشش کرنی چاہیے ایٹ دا اینڈ کہ وہ پوری فیملی, چاہے وہ جوائنٹ فیملی ہو چاہے وہ انڈیپینڈنٹ فیملی میں رہ رہا ہو, اس کو کوشش کرنی چاہیے پوری فیملی کو ویکینڈس کے اوپر کسی طرح انگیج کرے. یعنی ایسا ہونا چاہیے کہ وہ ویکینڈ کے اندر فیملی انتظار کرے کہ اس ویکینڈ پہ ہم نے فلاں جگہ گھومنے جانا ہے یا ہم نے فلاں ایکٹیویٹی گھر کے اندر کرنی ہے, کسی کو مہمان بلانا ہے, کسی کے گھر مہمان جانا ہے. تو کوئی نہ کوئی ایسی ایکٹیویٹی ہونی چاہیے جس سے فیملی کو انگیج رکھے, بیکاز فی الحال زمانہ یہ واقعہ جہاد اکبر سے کم نہیں ہے کہ آپ اپنی فیملی کو خوش رکھ سکتے. بیکاز اگر ہماری بیسک چیریٹی یا بیسک چیز جو اسٹارٹ ہوتی ہے ہماری فیملی سے اسٹارٹ ہوتی ہے, تو اگر ہماری فیملی کے اندر وہ چیز نہیں ہوگی, ہم باہر جا کے معاشرے میں کتنا بھی کام کرنے کی کوشش کریں گے کوئی فائدہ نہیں ہوگا. آخری جملہ سے میں ایک زائد بھائی کہوں کہ میرا ایک دوست کہا کرتا تھا, اس نے وہ سوشل ورک کے اندر انوالو ہوتا تھا, تو ان کو ایک عالم نے کہا کہ جس چراغ کو کی گھر میں ضرورت ہو اس چراغ کو مسجد میں جلانے کا کوئی فائدہ نہیں ہے. بہت قیمتی جملہ ہے اگر ہم کو سمجھ میں آ جائے اور ہم توازن کریٹ کر سکیں ان تمام معاملات کے اندر.
جو آپ نے بھی پرسنل ٹریٹس کے بارے میں بات کی, خوبیوں کے بارے میں بات کیا, ایک سوال ہے حاضرین میں سے, آغا صاحب میں آپ سے چاہوں گا کہ اس کا جواب دیں. وہ کہتے ہیں شک کا پہلو جو ہے وہ اکثر جو ہے وہ हावी हो जाता है रिलेशंस में कि लोग एक दूसरे पे शक करने लगते हैं चूंकि वही अंडरस्टैंडिंग नहीं होती है, तो इसको थोड़ा सा एलाबरेट कर देंगे।
लेकिन शक जो है ये आता उसी जगह पर है कि जहाँ पर मियाँ बीवी एतमाद एक दूसरे पे करने की कोशिश ही नहीं करते, तो वहाँ से शक शुरू होता है। हाँ, बाज़ लोग ऐसे होते हैं कि मिजाज के अंदर शायद बचपन में सही चीज़ें आती जा रही हैं, तो इसे कहा जाता है कि शक का इलाज जो है वो हकीम लुकमान के पास ही मौजूद नहीं था। तो शक का इलाज नहीं है अगर बज़ाहिर देखा जाए, शक का इलाज ये है, शक का इलाज ये है कि शक को इग्नोर किया जाए। इग्नोर करने से क्या मुराद है? एक तो शक हो रहा है, बीवी पे शक है। एक दफ़ा इंसान शक करता है, वुजू करते पे शक है, गुसल करते पे शक है कि मैंने सही पानी डाला या नहीं डाला। उलमा इसमें समझाते हैं कि जब शक बार बार किसी को हो रहा है तो उसको इग्नोर करें। बिल्कुल इसी तरह से आप थोड़ा सा इसको अगर इंटरनेट पे भी इसका फायदा उसको उठा ले, साइकोलॉजिस्ट के बारे में देखें कि वो जब किसी इंसान के ऊपर शक की बात होती है और बार बार किसी को उसके बारे में शक है कि यूं ऐसे ये आदमी, ये शौहर मेरा ऐसे सोच रहा है, ऐसे सोच रहा है, ये ऐसे कर रहा है, फलान कर रहा है, ये बीवी इस तरह से कर रही है, उसको इग्नोर करे, नंबर वन। नंबर टू, उसको डिस्कस करे। हमारे आपस के अंदर जो मियाँ बीवी के अंदर जो बहुत बड़ा फुकदान है, कमी है जिस चीज़ की, वो है कि हम टॉपिक्स के ऊपर आपस में डिस्कस करने का तहम्मुल नहीं होता है। यानी मैं शौहर के तौर पे अपनी बात तो मैं कन्वे करूंगा कि मैं इसके बारे में ये मेरा ओपिनियन है या मैं इस तरह से इसको चाहता हूं, या बीवी अगर स्ट्रांग होगी तो वो ये बोलेगी भाई मेरा तो ये है, मैं तो ऐसे ही करूंगी। ये डिस्कशन नहीं है, ये अंडरस्टैंडिंग डेवलप नहीं है, ये और शक की बुनियादों को और जिसे कहते हैं पानी डालना है इसके अंदर और ज्यादा इसको तकवीयत करना है, डिस्कस करना, ताकि एक दूसरे का शक दूर हो, गलत फहमी दूर हो और उससे एक अंडरस्टैंडिंग डेवलप हो कि भाई इस काम को तुम ये क्यों कर रहे हो या इस काम को तुम ये क्यों इसलिए कर रही हो, तुम्हारी ये आदत ये क्यों तुमने कर ली है, ये क्या वजह है इसके पीछे। इन चीज़ों को हमें तलाश करना चाहिए, देखना चाहिए, तो हम बहुत सारे जो शक हो जाता है इसके अंदर उससे हम बाहर आ जाते हैं।
प्रोग्राम का वक्त अब इख्तिताम की तरफ है। एक कंक्लूजन जो हमें देना चाहिए वो ये सवाल के तौर पे आ गया है हाजिन में से, मैं उसको कर देता हूँ। इंटरेस्टिंग क्वेश्चन है, वो कहते हैं कि इस तरह के मौजू पर हम हर साल टॉक शो करते हैं, क्या फ़र्क आया है हमारे पास माशरे में इन टॉक शोज से? क्या तलाक के ट्रेंड में कोई कमी आई है, और अगर नहीं हुआ है तो इसकी जिम्मेदारी किसकी है? वालदैन की है, लड़का लड़की की है, या मसलन हम जैसे इदारों की है जो इस काम का बेड़ा उठा के बैठे हैं? आसिफ भाई पहले आप इसको कंक्लूजन रिमार्क दें, फिर आगे साहब से रिक्वेस्ट करूँगा।
मेरी राय में ये कलेक्टिव रिस्पॉन्सिबिलिटीज़ है किसी भी एक इदारे या किसी भी एक शख्स के पास को कहना कि इसके करने से क्या होगा क्या नहीं होगा। कुरान के अंदर ही बार बार तज़क्कुर और तफक्कुर का तज़किरा है कि हमने बार बार उन चीज़ों को बताना है, बयान करना है, ताकि रिमाइंडर्स आते रहें। तो सबसे पहला काम जो माशरे में किए जाने की ज़रूरत है कि साल के अंदर एक प्रोग्राम या दो प्रोग्राम सफिशेंट नहीं है, बाकायदा चेन ऑफ प्रोग्राम्स होने चाहिए, चाहे जमाती फोरम से हो चाहे किसी और फोरम से हो, बाकायदा सीरीज होनी चाहिए। तरबियत औलाद के उनवान से पहले एक ज़माने में काफ़ी ज़्यादा काम हुआ था, बल्कि मल्टीपल लोग एक ही दौर में कर रहे होते थे। अब काफ़ी अर्सा हो गया कि इसके ऊपर इतना बहुत ज़्यादा फ्रेश मटीरियल हमारे यहाँ से मैंने नहीं देखा कि किसी एक अशरे में किया जा रहा हो। बहुत ज़्यादा ज़रूरत है उलमा इस टॉपिक को पिक करें, बिकॉज फैमिली लाइफ वो इकाई है कि जिसके जरिए सोसाइटी और जमात और कम्युनिटीज जो है वो डेवलप करती है। लिहाजा ज़रूरत कलेक्टिव है कि हम अपने घरों के अंदर भी कल्चर को डेवलप करें, अच्छा मटेरियल लें, मेन स्ट्रीम मीडिया को हर तमाम लें फॉलो ना, सोशल मीडिया पे बहुत सारा बहुत अच्छा मटेरियल मौजूद है, वो शेयर करें, वो देखें, डिस्कस करें। जैसे आगा साहब ने कहा बहुत ज़रूरी है कि आप डिस्कशन का एक कल्चर अपने घरों के अंदर लेकर आए, ताकि ये सोशल मामला की ट्रेनिंग होती रहे। अच्छा, हमारे यहाँ CA करते हुए या MBA करते हुए आप 12-12, 16-16, 18-18 साल की एजुकेशन लेते हैं तो जाके आप किसी जगह पे असिस्टेंट बनते हैं, फिर 4 साल की ट्रेनिंग के बाद आप सीनियर पोजीशन पे जाते हैं। शादी करने के लिए कोई क्वालिफिकेशन जरूरत नहीं है, एक एज आती है शादी हो जाती है। تو وہ تربیتی عنوان پہ جیسے ہم نے شروع میں بھی کہا تو ضرورت ہے کہ تربیتی عنوان کے اندر گھر بھی اپنا کردار ادا کرے، اسکول اپنا کردار ادا کرے، مدارس اپنا کردار ادا کرے، جماعت یا اس طرح کے ادارے اپنا کردار ادا کرے اور کنٹینیوس بیسس پہ کاموں کو کرتے رہیں، اور غلام بادشاہ غلام اور وزیر والی جو تھیوری ہے اس پہ کام کرو. 21 سال کے بعد ہے کہ اگر تم نے یہ کام کر لیا تو گویا تم نے اپنی ذمہ داری کو پورا کر دیا. اس کے بعد اگر بچہ آتا ہے تو اسے کہے تم اپنے فیصلے خود کرو، اس کو کانفیڈنس دیں تاکہ وہ اپنی زندگی کو آگے لے کے چل سکے اور ہر کوئی اپنا اپنا کام کرتا رہے تو بہتری کی طرف آ سکتے. ہمارے معاشرے کے اندر پھر بھی میں آپ کو بہت اچھے سے بتاؤں، یہ پوری فیلنگ ہے ہماری ملٹیپل سال بیٹھنے کا، چونکہ ہمارے یہاں مجالس کا فورم موجود ہے، آئمہ سے احادیث موجود ہے، قرآن کی تلاوت، اس کی تفاسی اور سلسلہ موجود ہے، پھر بھی ہمارے یہاں مسئلہ کنٹرول کے اندر ہے. ایون انڈیا ہمارے برابر میں ہے، وہاں پہ ڈیورس بہت زیادہ ہے. ایران میں 14% ڈیورس ہے اگر آپ کی نالج کے میں بتا دوں، یورپ کے اندر 67%، یو کے میں 45%، بیلجیم میں 73% ڈیورس موجود ہے. فرسٹ میرج کی بات کر رہا ہوں، ٹھیک ہے نا. تو ہمارے یہاں اس وقت ہماری کمیونٹی کے اندر 7 سے 8% کے درمیان ہے. پاکستان انفارچونیٹلی اسٹیٹس مینٹین نہیں کرتی، جب میں نے لاسٹ بھی اس کو ڈگ آؤٹ کیا تھا تو نہیں ہے، کنٹینڈ ہے، لیکن ہر کوئی اپنا رول پلے کرے تاکہ کنٹینڈ رہے یا کوشش کر کے اور بھی کم ہو سکے تو بہت ہی بہتر ہو جائے گا.
جی یہاں پر فرق پڑا ہے نہیں پڑا جا رہا ہے کہ ہمارے پاس کوئی اسٹیٹس تو موجود نہیں ہے، لیکن ایک کام جو جماعت کے لیول پر ہوتا ہے وہ یہ ہے کہ جب نکاح کے لیے لوگ آتے ہیں فائل لینے کے لیے تو اس سے پہلے ایک پری نکاح پری میرج ایک مختصر سی کاؤنسلنگ ہوتی ہے جس میں کچھ اخلاقی پہلو اور کچھ فقہی اعتبار سے جو حقوق ہیں اس کو بیان کیا جاتا ہے، جس کا فیڈ بیک جو ہے وہ مثبت آیا ہے ہمارے پاس. تو یہ ہم دیکھتے ہیں کہ اس کی چیز ہے. اچھا دوسری بات یہ ایک ہے کہ ہمارے ہاں چاہے انسان شادی کے لیے آ رہا ہو چاہے انسان طلاق کے لیے آ رہا ہو، مسئلہ یہ ہے کہ وہ کتاب پڑھنے کا ان کا رجحان ہی نہیں ہے. ہم ہر امتحان کے لیے کتاب پڑھتے ہیں سوائے زندگی کے اس بڑے امتحان کے لیے کچھ پڑھنے کی زحمت نہیں کرتے. جیسے کہا انہوں نے کہ کوئی کوالیفیکیشن کی ضرورت نہیں ہے، تو بھائی کوئی کتاب اٹھا کر توزیع المسائل میں کتاب و نکاح ہے جس میں حلال و حرام و کیا ذمہ داریاں کیا ہے وہ لکھا ہوا ہے. اخلاقی کتابیں بہت ساری ہیں بازار کے اندر موجود ہیں جو مختلف افراد نے لکھی ہوئی ہیں، کچھ علماء کے ترجمہ شدہ کتابیں ہیں، ان کو پڑھیں. زندگی کا ایک امتحان دینے جا رہے ہیں، کچھ معلومات حاصل کریں کہ کس طرح سے میاں بیوی کو ساتھ آپس میں رہنا چاہیے، کیا اخلاقیات ہونی چاہیے. ہم اس کے لیے کوئی زحمت ہی نہیں کرتے، ہم چاہتے ہیں کہ یہ ہمارے اوپر کچھ الہام ہو جائے. جیسے ہی میاں بیوی کی کیا نکاح ہو بس ان کے اوپر الہامی کیفیت آ جائے اور ہر چیز ان کی سمجھ میں آ جائے، ایسا نہیں ہوتا ہے. ہمیں کچھ زحمت کرنی ہے، کچھ مطالعہ کرنا ہے، کچھ پڑھنا ہے، کچھ سننا ہے، کچھ سمجھنا ہے، تو پھر ہم اپنی زندگیوں کو بہتر انداز سے لے جائیں گے. اسی طرح سے اولاد کی تربیت کے لیے بھی ہے کہ ایسا نہیں کہ بچہ پیدا ہو گیا تو بس تربیت ہو ہی جائے گی، بس اگر ہو ہی جائے گی تو اسی طرح سے ہو رہی ہے جیسے ہو رہی ہے معاشرے کے اندر. اور اگر ہم چاہتے ہیں کہ نہیں اچھی تربیت صالح تربیت کریں تو کچھ چیزوں کو پڑھنے کی سمجھنے کی سیکھنے کی ہمیں بھی ضرورت ہے، تو میاں بیوی کے اعتبار سے بھی ضرورت ہے، والدین کے اعتبار سے چاہے چھوٹے بچے کے والدین ہوں تب بھی ضرورت ہے، چاہے بڑے بچوں کے والدین ہیں، یعنی وہ بچوں کے والدین کہ ہم اپنے بچوں کی شادیاں کرنے جا رہے ہیں، ساس سسر بننے جا رہے ہیں، تو ہمیں ساس سسر کیسے ہونا چاہیے، یعنی ہمارے کیا حدود ہیں، ہمارے کیا حقوق ہیں، ہمارے کیا اخلاق ہیں. ہماری توجہ نہیں ہوتی اس طرف سے، ہم سننا بھی نہیں چاہتے بہت سی دفعہ. تو یہ ایک اجتماعی طور کے اوپر ہے، جماعت کی بھی اپنی ذمہ داری ہے ایک انسٹیٹیوٹ ہونے کے اعتبار سے، اور جو خود ہمارے معاشرے میں مختلف تنظیمیں ہیں آرگنائزیشنز ہیں ان کے اوپر بھی ہے کہ وہ ان کاموں کریں. لیکن انسان میں تشنگی ہو پیاس ہوگی تو وہ آگے جائے گا، تو وہ اس کو سنے گا، تو اس کتاب کو پڑھے گا، تو وہ اس مقالے کو اس کا مطالعہ کرے گا، ورنہ ایسے دسیوں پروگرام ہو جائیں گے کوئی نہیں آئے گا، کوئی سنے گا نہیں، کوئی سمجھنے کی وہ نہیں کرے گا. تو ضرورت ہے کہ ساتھ بات کو سمجھے کہ مجھے جیسے دوسرے پہلو کو سمجھنے کی ضرورت ہے، ان پہلوؤں کو بھی مجھے سمجھنے کی بہت ضرورت ہے تاکہ میری زندگی اور میرے اطراف میں جو لوگ ہیں ان کی زندگی ایک اچھی اور خوشگوار زندگی ہو سکے، اور اس زندگی کے ذریعے، اس رشتے کے ذریعے میں اللہ سے قرب حاصل کر سکوں، نزدیک ہو سکوں. انسان نماز پڑھتا ہے کس لیے؟ اللہ سے نزدیک ہونے کے لیے. انسان روزہ رکھتا ہے کس لیے؟ قرآن کی مجید کی آیت ہے نا، لعلکم تتقون، کہ امید ہے کہ تم متقی ہو جاؤ گے. یعنی انسان روزہ رکھ رہا ہے تقوی حاصل کرنے کے لیے، یعنی اللہ کی قربت حاصل کرنے کے لیے. تو انسان شادی بھی اسی لیے کرنی چاہیے کہ میں شادی کر رہا ہوں قربتن اللہ، اللہ کی قربت حاصل کرنے کے لیے. جب ہماری زندگیوں میں یہ نیت ہوگی تو پھر ہماری زندگی، یعنی نکاح کے وقت یہ نیت ہوگی، زندگی میں ہم یہ نیت کریں گے تو ہم اپنے اعمال کو بھی اسی اعتبار سے دیکھیں گے کہ پروردگار میرے عمل سے، میرے کام سے، میرے لہجے سے، میری گفتگو سے راضی ہے، خوش ہے یا نہیں. اگر مجھے پروردگار اس رشتے سے ملتا ہے تو میں کامیاب ہوں، اور اگر مجھے پروردگار نہیں ملتا ہے، میں پروردگار سے دور ہو جاؤں گا تو میں ناکام ہو سکتا ہوں. پروردگار سے ہمیں یہاں بالکل یہ دعا کرنی چاہیے کہ پروردگار ہمیں انشاءاللہ اس رشتے کو صحیح معنی میں نبھانے کی اور اس سے ذریعے تکامل حاصل کرنے کی توفیق عطا فرمائے انشاءاللہ.
یہ سلسلہ گفتگو اس لیے ہوتا ہے تاکہ ہم جو ہے معاشرے میں موجود اس طرح کے پرابلمس کو ڈسکس کر سکیں، لوگوں کے درمیان اویئرنیس کریٹ کر سکیں، ہم ان پوائنٹس کو اجاگر کر سکیں تاکہ لوگ اس پہ تفکر کریں اور آگے بڑھیں. اور یہ سلسلہ جاری رہے گا کیونکہ انسان کی تربیت کے لیے خدا نے انبیاء کے سلسلے کو ختم ہونے کے بعد اماموں کا سلسلہ شروع کیا تاکہ تربیت جاری رہے اور انسان کمال کی طرف جاری رہے. جو ہے کہ ہم اس وقت غیبت کے اس دور میں ہیں جب ہمارا امام ہمارے درمیان موجود نہیں ہے. ہماری دعائیں ہیں کہ ظہور امام جلد از جلد ہم کمال کی طرف جائیں. پروگرام کا اختتام ہم دعائیں امام زمانہ سے کرتے ہیں.